بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد وآله الطاهرين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي أما بعد فقال الله سبحانه وتعالى في كتابه الكريم بسم الله الرحمن الرحيم الرحمن علم القرآن خلق الإنسان علمه البيان ایک صلوات آج کی یہ محفل تو بہرحال نظر کی ہے لیکن قیصر بھائی کی فرمائش تھی اور کچھ تھوڑا سا جو ہم نے بات چیت کی کہ سورہ رحمان ایک ایسی سورت ہے قرآن کریم کی کہ جس کی تلاوت کے لیے بہت زیادہ فضائل بیان کیے گئے ہیں اور میں نے خود اپنا تجربہ بیان کیا تھا کہ سورہ رحمان کی تلاوت حصول ثواب کے لیے تو کرتے رہے لیکن اس کا مطلب سمجھ میں نہیں آتا زیادہ تر آیتوں کا. اور اس میں سب سے پہلی جو بات یہ ہے کہ 27 یا 28 مرتبہ ایک جملے کی تکرار کہ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, یعنی اس کا مطلب کیا ہے, پس کون سی نعمت اپنے رب کی تم دونوں جھٹلاؤ گے. صحیح, اس میں خاص بات یہ ہے رَبِّكُمَا, تم دونوں کا رب, نہ کہ رَبِّكَا. اس یہ وہ شاید واحد صورت ہے کہ جس میں تھرو آؤٹ انسانوں اور جنوں دونوں سے خطاب ہوا ہے, فقط انسانوں سے خطاب نہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, تم دونوں کا رب. اور تو یہ 28 مرتبہ اس جملے کو دہرانے کا کیا مطلب ہے؟ اچھا, بظاہر ہم جن چیزوں کو نعمت سمجھتے ہیں ان میں سے کسی ایک نعمت کا ذکر نہیں ہے. یعنی کہ ہم لوگ جن چیزوں کو نعمت زندگی میں گردانتے ہیں کہ خوشحالی ہو, رزق کی فراوانی ہو, وسعت مال حلال ہو, اور اس کا ذکر ہی سرے سے نہیں ہے اس پوری صورت میں. اور اس کے بعد 28 مرتبہ اس جملے کی تکرار ہے کہ تم دونوں اپنے رب کی کون کون سی نعمت کو جھٹلاؤ گے. تو یعنی کہ یہ کچھ چیزیں جو بہت پزلنگ ہیں اس صورت میں. پھر اس کے بعد آپ جب آگے چلتے ہیں تو ایک جگہ پر ایسا لگتا ہے کہ جہنم کو بھی نعمت قرار دیا جا رہا ہے. پھر اس کے آگے چلنے کے بعد جب جنت کا ذکر ہوتا ہے وہ بھی بہت عجیب سے الفاظ میں, کہ جو ایک جگہ کہہ رہے ہیں کہ دو چشمے جاری ہیں, ایک جگہ کہہ رہے ہیں کہ جہاں دو چشمے ابل رہے ہیں. یعنی کہ چیزیں بہت زیادہ ایک کلیئر کانٹیکسٹ میں نہیں آتی ہیں. تو اس وجہ سے میں نے کہا تھا کہ الحمدللہ اوور دا پیریڈ آف ٹائم کچھ باتیں سمجھ میں آئیں خدا کے فضل و کرم سے, تو وہ آپ کے ساتھ شیئر کیا جائے آج کی اس نشست میں, اگرچہ کہ بہت تھوڑے سے ہی پہلوؤں پہ روشنی ڈالی جا سکتی ہے. پہلی جو چار آیتیں کہ جو ابتدا میں ہی ہیں کہ بسم اللہ الرحمن الرحیم الرحمن علم القرآن خلق الانسان علمہ البیان, اس میں سب سے پہلا جو پہلی چیز کیا ہے کہ سرنامہ کلام خدا کی صفت رحمان ہے. یعنی یعنی خدا کہہ رہا ہے کہ اللہ نے قرآن تعلیم کیا نہیں, یہ اللہ نے انسان کو خلق کیا نہیں. کس صفت کا نام لیا؟ الرحمن. سورہ بنی اسرائیل کے آخر میں یہ جملہ موجود ہے کہ قل ادعوا اللہ اور رحمان یا اب الرحمن, کہ سورہ بنی اسرائیل کے آخر میں خداوند کریم نے اسم اللہ کو اور اسم رحمان کو ہم پلہ قرار دیا, یعنی ایکول قرار دیا. اور اس میں ایک بڑا بہت ہی عجیب نقطہ پوشیدہ ہے اگر ہم اس سے معرفت حاصل کرنا چاہیں, کہ خدا کا کنٹیکٹ یا خدا کا جو کہہ لیں کہ رویہ انسانوں کے حوالے سے, وہ فقط اور فقط رحمانیت پر مبنی ہے. رحمان کے معنی تو ہم نے آپ کو بتا دیا تھا نا پہلے, کہ رحمان کسے کہتے ہیں؟ رحمان اور رحیم دونوں کی بنیاد کیا ہے؟ رحمت ہے. رحمان اور رحیم دونوں کی بنیاد رحمت ہے. اچھا رحمت کے معنی کیا ہوتے ہیں؟ اچھا اس کی تکرار ہو جائے, کئی لوگوں کے ساتھ ہو سکتا ہے یہ بات نہ آئی ہو سامنے. رحمان اور رحیم کی بنیاد رحمت ہے, یعنی دونوں رحمت کی دو اقسام ہیں, دو ٹائپس آف رحمت ہیں. رحمت کے معنی نہیں, رحمت بذات خود لفظ رحمت کسے کہتے ہیں وہ تو بعد میں آ رہا ہے. رحمت کے معنی ہے جو انسان کی ضروریات کا کفیل ہو. رحمت یعنی کہ جس سے انسان کی ضروریات پوری ہوں. اس کو اور اچھے طریقے سے سمجھنا چاہیں تو ایک جملہ ہے رحم, رحم مادر. رحم مادر رحم کیوں کہلاتا ہے؟ اس لیے کہ بچے کی تمام ضروریات کا کفیل ہے. رحمت یعنی وہ چیز کہ جو انسان کی ضروریات کو پورا کرے, کہ جیسے مثال کے طور پر ماں باپ بچے کے لیے رحمت ہیں. رحمت کا مطلب انفیکٹ مہربانی نہیں ہے, رحمت ہیں یعنی ان کے ذریعے سے بچے کی تمام ضروریات پوری ہوتی ہیں. وما ارسلناک الا رحمتا للعالمین, کہ ہم نے اے رسول تم کو نہیں بھیجا مگر عالمین کے لیے رحمت. یعنی مطلب کیا ہے؟ خدا پیغمبر اکرم کو کن الفاظ میں روشناس کرا رہا ہے, پہچانوا رہا ہے کہ عالمین اگر میری طرف آنا چاہیں تو انہیں جس جس چیز کی ضرورت پڑے گی اے رسول وہ سب کچھ تم سے ملے گی ان کو. وما ارسلناک الا رحمتا للعالمین کا یہ مطلب نہیں کہ عالمین کے لیے مہربانی, بلکہ عالمین اگر رجوع اللہ کرنا چاہیں تو اس سیر و سفر میں جس جس چیز کی ضرورت پڑے گی وہ کہاں سے نصیب ہوگی؟ رسول پاک کے پاس. ارسلناک الا رحمتا للعالمین, تو رحمت یعنی ضرورت کی کفالت کرنا. خدا انسانوں کی ضرورت کی کفالت دو طریقوں سے کرتا ہے, کبھی رحمانیت کے ذریعے سے, کبھی رحیمیت کے ذریعے سے. رحمان کا مطلب یہ ہے کہ جس مخلوق کو پیدا کیا اس کے بغیر کہے اور بن مانگے اس کی ضرورت کی ہر چیز پہلے سے اس کو دے دی, ٹھیک ہے. جس جس کو خدا نے خلق کیا اسے مانگنے کی ضرورت نہیں پڑی کہ مجھے یہ چاہیے, مجھے ہوا چاہیے, مجھے پانی چاہیے, مجھے غذا چاہیے, یا اگر انسان ہے تو مجھے عقل چاہیے, مجھے سمجھ چاہیے, شعور چاہیے, نہیں. ہر چیز بن مانگے پہلے سے دی. اس صفت رحمت کو کیا کہتے ہیں؟ رحمانیت. اور جب انسان ایک رستے پر چل پڑتا ہے اور رستے پر چلنے کے بعد جو اسپیسیفک پرابلمز آتی ہیں ان پرابلمز کو دور کرنا وہ رحیمیت ہے. تو مخلوق کے حوالے سے خدا کون ہے؟ رحمان. یعنی کہ پہلی صفت جس سے اپنے آپ کو پہچانوایا ہے وہ رحمان ہے, الرحمن. اچھا, اور الرحمن میں پھر عربی زبان کے لحاظ سے ایک تھوڑا سا اور خوبی پیدا ہو جاتی ہے کہ رحمان سے پہلے الف لام ہے. یہ الف لام کیا بیان کر رہا ہے؟ الف لام اس بات کو بیان کر رہا ہے کہ مخلوقات کے لیے فقط میں ہی رحمان ہوں, کسی اور کے پاس جا کے اپنی ضرورت کو تلاش کرنے کی کوشش نہ کریں, ہمیشہ مایوس ہو کے لوٹیں گے. الرحمن یعنی دی رحمان, میں ہوں رحمان, یعنی یا وہی وہ رحمان ہے خصوصیت کے ساتھ. اس کے بعد جو اور ایک بہت موسٹ اسٹرائکنگ پوائنٹ ہے رحمان کی صفت, ہمیں یہ سمجھ میں آ گیا کہ خدا جب ہم سے اپنے تعلق کو بیان کرنا چاہ رہا ہے تو صفت رحمان کے ساتھ بیان کرنا چاہ رہا ہے. اور رحمان کے معنی ہم نے تھوڑا سا سمجھے. پھر رحمان نے کیا کام کیا ہے؟ علم القرآن. رحمان وہ ہے جو قرآن کا علم عطا کرتا ہے, قرآن کا علم دیتا ہے, وہ رحمان ہے. خلق الانسان, حالانکہ یہ چیز تھوڑی عجیب سی لگتی ہے, और इस पर भी मैं आपको सुनाता हूँ, जैसे आगा जवादी आमली ने इस पर जो एक जुमला बयान किया था वो सुनाता हूँ। खलक अल इंसान, और इंसान को खल्क किया, क्रिएट किया। अल्लमहुल बयान, और उसको इल्म दिया। अल्लमा अगेन यानी कि तालीम किया या तालीम करता है उसको बयान। बयान को अगर आप तर्जुमा करना चाहें तो शायद सबसे अच्छा तर्जुमा हो एक्सप्रेशन, कि रहमान कुरान का इल्म अता करता है, इंसान को खल्क करता है और उस इंसान को बयान का इल्म देता है। ठीक। अच्छा, इसके बाद यानी कि ये जो शुरू में खिलकत इंसान है, जैसे मैंने कहा कि पूरी आय सूरह की तफसीर तो मुमकिन नहीं है, लेकिन इसके बाद पांच छः या बल्कि कौन सी आयत है, आयत नंबर 14 है, जहां पर दोबारा तख्लीक इंसान का जिक्र हुआ है। खलक अल इंसान मिन सलसालिन कल फखार व खलक अल जान मिन मारजम मिन नार, के इंसान को एक खनखनाती हुई मिट्टी से, के जो मिट्टी और पानी से मिलके जो कीचड़ बनी है और जो खुश्क होने के बाद एक आवाज़ देना शुरू हो जाती है, ऐसी मिट्टी और पानी आब व गिल से इंसान की खिलकत हुई। और जिनों की खिलकत आग से नहीं, आग के धुएं से हुई है। मिम मारजिम मिन नार, नार से नहीं है, मिम मारजिम मिन नार, यानी आग का धुएं में से। यानी कि बिल्कुल इसी तरीके से कि जैसे इंसान की खिलकत फकत मिट्टी से नहीं हुई है, कि पहले सुलालतिम मिन तीन, मिट्टी का निचोड़ या मिट्टी के साथ पानी का मिलाप, उसका खुश्क होना, तो फकत ना इंसान फकत खाक है ना जिन्नात फकत आग है, बल्कि अगर आप उसमें से यानी इन आयतों को समझें तो इंसानों की खिलकत मिट्टी और पानी के एसेंस से हुई है और जन्नात की खिलकत आग के एसेंस से हुई है। ठीक है, इन दो खिलकतों में फ़र्क क्या है? अब यहाँ एक सवाल है कि पहले एक जगह बयान हो रहा है खलक अल इंसान अल्लमहुल बयान, नीचे आके बात हो रही है खलक अल इंसान मिन सलसालिन कल फखार। दो किस्तों अलग जगहों पर जो खिलकत का बयान हो रहा है, इसमें क्या डिफरेंस है, ये एक सोचने वाली बात। तीसरा नुक्ता ये है कि इन दो आयतों के बीच में क्या बात हो रही है, यानी ये आयत नंबर 4 फिर आयत नंबर 14 जिसमें खिलकत इंसान की बात हुई, बीच की 10 आयतों में क्या गुफ्तगू हो रही है। अश्शम्स वल क़मर बिहुस्बान वन नजम वश्शजर यस्जुदान, के सूरज और चांद अपने अपने हिसाब से चल रहे हैं, सितारे और शजर उसको सजदा करते हैं, वस्समा रफ़ाहा उसने आसमान को बुलंद किया, ववज़अ अल-मीज़ान तराजू को कायम किया, अल्ला ततगौ फ़िल-मीज़ान के तुम तुग़यान ना करो, सरकशी ना करो मीज़ान में, ये सारी बातें हैं। तो इन दो में फ़र्क क्या है? फिर उसके बाद ज़मीन को बनाया, ज़मीन में फल उगाए फूल उगाए, यानी ये सब चीज़ें देखें, अगर वैसे बिल्कुल ज़ाहरी एतबार से बात करें तो हमें एक बात बहुत क्लियरली समझ में आ जाती है, इंसान की खिलकत के दो पहलू हैं, तख्लीक इंसान के दो पहलू हैं। एक इंसान की खिलकत का वो पहलू है कि जो बराह रास्त रहमान से वाबस्ता है, एक इंसान की खिलकत का वो पहलू है कि जो इस फिज़िकल यूनिवर्स से वाबस्ता है, कि जिसके लिए सूरज हैं, चांद हैं, सितारे, पूरा निज़ाम, उस पूरे निज़ाम के बाद ज़िंदगी की, इस ज़मीन की हयात और इस ज़मीन की ज़िंदगी में से मिट्टी के ख़ुलासे से इंसान की तख्लीक, ये ज़ाहरी तख्लीक है। जिस्मानी खिलकत है इंसान की, हकीकी खिलकत है इंसान किससे वाबस्ता है, असल इंसान कब पैदा होता है, इस चीज को उन्होंने बयान किया कि असल इंसान कब पैदा होता है। अर्रहमानो अल्लमल कुरान खलकल इंसान, तालीम कुरान से हकीकी इंसान पैदा होता है। یعنی جو واقعاً انسان ہے خدا کی نظر میں، جو انسان کی حقیقت ہے، اس کی تخلیق اس مٹی اور پانی سے نہیں ہوتی ہے، یہ انسان کی فقط فزیکل کریشن ہے، جو جس کے اپنے پرپزز ہیں، مطلب وہ عبث نہیں ہے، بیکار نہیں ہے، فضول نہیں ہے، لیکن اس فزیکل کریشن کا تعلق سورج اور چاند والے نظام سے، فزیکل یونیورس سے، کیونکہ آپ دیکھیں کہ اس شروع کی چار آیتوں کے بعد گفتگو یہاں سے شروع ہوئی ہے، شمس والقمر بحسبان، اور یہاں سے یہ سارا ہوتے 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 پھر خلق الانسان من صلصال کالفخار، کہ ہم نے زمین کو بنایا چلنے پھرنے والوں کے لیے، انعام کے لیے اس کو باقاعدہ درست کیا، اس کے اندر ہم نے پھل اگائے، نخل، کھجور، ذات الاکمام جو تہ بتہ ہوتی ہیں، اس کے اندر ہم نے بھوسا اور کھیتی اور پھل اور پھول نکالے، فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، پہلی مرتبہ یہ آیت یہاں پر آئی، پھر یہ ذکر ہے خلق الانسان من صلصال کالفخار، تو یہ انسان کی اور جنوں کی خلقت مٹی اور پانی کے نچوڑ سے اور آگ کے دھوئیں سے، یہ ان کا ارتھلی ڈائمنشن ہے۔ اچھا، اس میں سب سے عجیب بات کیا ہے، جیسے میں نے آپ سے کہا ہے کہ اس سورت میں دونوں سے خطاب ہے، تھرو آؤٹ ربکما ہے، نہ کہ ربکا ہے، لیکن ابتدا میں تعلیم قرآن کے ذریعے سے خلقت انسان کا ذکر ہے، نہ کہ جن۔ یہ فضیلت انسان ہے، لقد کرمنا بنی آدم، کہ ہم نے اولاد آدم کو باقی دیگر مخلوقات پر کرامت عطا کی ہے۔ وہاں خدا یہ نہیں کہہ رہا ہے کہ خلق الانسان والجن وعلمہم البیان، غور کر رہے ہیں کہ جب وہ معنویت کی بات ہے، جب حقیقت انسان کی تخلیق ہے، کہ یہ ظاہری انسان ہے جو کہ حیوانات جیسا ہے، حیوانات کے ساتھ اس زندگی میں شریک ہے، لیکن وہ زندگی جو انسان کی یونیک ہے، جس میں انسان لا شریک ہے، جس مقام پر انسان خلیفۃ اللہ ہے کائنات میں، وہ کون سا مقام ہے؟ الرحمن علم القرآن، و رحمان جو تعلیم قرآن اور اس تعلیم قرآن سے خلقت انسان، صحیح۔ اور پھر اس کے بعد جو انسان کی سب سے یونیک کوالٹی ہے وہ کیا بیان کی، جس کے آج ہم سب گوائیں، علمہ البیان، the power of expression، ہے یا نہیں؟ انسان کے پاس سے اگر یہ پاور آف ایکسپریشن اب نکال لیں، کیا بچتا ہے انسان میں؟ آپ کی آج جتنی بھی، یعنی کہ ویسے آپ سب لوگ آئی ٹی والے لوگ ہیں، ماشاءاللہ اچھے طریقے سے جانتے ہیں، آئی ٹی فقط اور فقط پاور آف ایکسپریشن ہے یا نہیں انسان کی؟ اور اس کے علاوہ اور کیا چیز ہے؟ کہ آپ ہر چیز کو ڈیجیٹل لینگویج میں، بائنری لینگویج میں بیان کرنے کے قابل ہو گئے ہیں، اتنے پیچیدہ مسائل کو زیرو اور ون کی زبان میں بیان کرنے کے قابل ہو گئے، یہ ہے پاور آف ایکسپریشن۔ اور اسے، جیسا کہ علماء ہمیشہ ایک بات بیان کرتے ہیں، وہ یہ کہتے ہیں کہ انسان کی فکر کے دو پہلو ہیں، ایک فکر قرآنی ہے، ایک فکر قارونی ہے۔ انسان، اور وہ جو واقعاً اچھا انسان ہے، لائق انسان ہے، سمجھدار، پڑھا لکھا انسان ہے، اس کی فکر کے دو پہلو ہیں، ایک فکر قرآنی، ایک فکر قارونی۔ فکر قرآنی یہ ہے کہ جب بھی اپنے اندر ان کمالات کا مشاہدہ کرے، ہمیشہ سجدے میں جائے، سبحان ربی الاعلیٰ کہے، اور کہے یہ تیری نعمت ہے کہ آج ہم یہ سب کچھ کرنے کے قابل ہیں، یہ علمہ البیان، یہ بیان تیرا عطا ہے، خدا کہہ رہا ہے ہم نے علم عطا کیا ہے بیان کا، یہ کوئی معمولی چیز نہیں ہے، علم میں بیان عطا کیا ہے انسان کو۔ اور فکر قارونی کیا ہے؟ کہ یہ سب کا سب میری کوشش سے آیا ہے، یہ تو میں نے بنایا ہے، یہ تو میری پیداوار ہے، یہ تو میری تخلیق۔ تو پڑھے لکھے سمجھدار لائق انسان کی فکر کے دو پہلو ہیں، یا قرآنی ہے یا قارونی ہے، اور جو قارونی فکر ہے اس کا نتیجہ کیا ہوتا ہے؟ زمین میں دھس جانا، یعنی جس زمین کو اپنا سرمایہ قرار دیتا تھا، جس زمین کا اپنے کو مالک سمجھتا تھا، وہ زمین اس کو نگل جاتی ہے۔ ہڑپ کر جاتی ہے. قارون کا انجام یہ ہوتا ہے. تو یہ پہلی ایک چیز جو یعنی پہلا شروع کے آیتوں میں سے ایک نظریہ جو برآمد ہوتا ہے کہ خلقت انسان, خلقت انسان کے دو پہلو اور حقیقت انسان کی تخلیق تعلیم قرآن کے ذریعے سے, اور حقیقی انسان کی کیپیبلٹی قوت بیان کے ذریعے سے. یعنی انسان کی جو ریل پاور ہے وہ اس کے ہاتھ پیر میں نہیں ہے, وہ جنات کی طرح فضا میں اڑ نہیں سکتا یا کسی گھوڑے اور چیتے کی طرح 70 اور 90 کلومیٹرز پر آور سے دوڑ نہیں سکتا, یا پرندوں کے طریقے سے انٹارکٹک سے آسٹریلیا تک کا سفر نہیں کر سکتا اڑ کے. لیکن انسان کی ساری پاور کہاں پر ہے؟ اس کے بیان میں, جو خدا نے اس کو علم عطا کیا, علمہ البیان. اور آپ غور کریں آج آپ کی پوری سائنس ٹیکنالوجی سب اسی پر ہی ہے, بیان ہے, دا پاور آف ایکسپریشن جو خدا نے دی ہے ہیومن بینگس کو. تو یہ ایک پہلی بات جو خود انسان کے حوالے سے سمجھ میں آتی ہے. پھر یہ بیان ہے مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان, کہ ہم نے دو بحر, یعنی بحر سے آپ ضروری نہیں کہ سمندر سمجھیں, آپ سمجھ سکتے ہیں لارج ماسز آف واٹر, جو بڑے دریا بھی ہو سکتے ہیں سمندر بھی ہو سکتے ہیں, کہ ہم نے ان دو بحر کو جاری کیا کہ ان کے درمیان ایک برزخ ہے, یعنی ایک گیپ ہے کہ جس کی وجہ سے ایک دوسرے پر وہ زیادتی نہیں کرتے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ, اور ان دونوں میں سے لؤلؤ اور مرجان یعنی موتی اور قیمتی چیزیں جو سمندر میں سے نکلتی ہیں وہ برآمد ہوتی ہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, اس سے بہت سارے لوگ مراد لیتے ہیں کہ جناب سیدہ اور امام علی علیہ السلام کی بات ہے, اور لیکن اس میں اشکال ہے, اس بات میں کافی اشکال ہے کہ یہ دو بحر کے جو ایک دوسرے سے ملتے ہوئے چلتے ہیں, اور انہیں ہم اگر جناب سیدہ اور امام علی علیہ السلام کی بات کرتے ہیں تو اس میں برزخ کو کیسے ڈیفائن کریں گے ان دونوں کے درمیان, ان دونوں کے پاس ایک دوسرے کے لیے بغی ہونے کا یا زیادتی کا تصور کہاں سے آئے گا؟ اور پھر دوسری بات یہ کہ اگر آپ اس میں سے مطلب امام حسن امام حسین کو لولو و مرجان کہتے ہیں تو آیت کہہ رہی ہے یخرجو منہما, دونوں میں سے لولو اور مرجان برآمد ہوتے ہیں, ایک میں سے نہیں. سورہ فرقان کی آیت جو برزخ کا لفظ قرآن کریم میں تین جگہ پر آیا ہے, ایک سورہ فرقان ہے, سورہ مؤمنون ہے, اور یہ سورہ رحمان ہے. اس سے ہمیں ایک بات یہ سمجھ میں آتی ہے, وہاں پر کھل کے اس بات کا ذکر ہوا ہے کہ ھذا عذب فرات و ھذا ملح اجاج, کہ دو جو یہ چلنے والے پانی ہیں ان میں سے ایک میٹھا اور خوشگوار ہے, ایک کڑوا اور تلخ ہے, کہ جو دو پانی جاری ہیں ان میں سے ایک میٹھا اور خوشگوار ہے, دوسرا تلخ اور کڑوا ہے, اور ان دونوں کے درمیان برزخ ہے. اگر معنوی اعتبار سے, ظاہری اعتبار سے بھی اس کی مثالیں کہ دنیا میں آپ دیکھیں گے کہ بہت زیادہ جو سمندروں میں جو کرنٹس چلتے ہیں انہیں, جیسے ہمارے والد صاحب بتاتے تھے اور محترم اس کی شاید تائید کریں, ہمارے والد صاحب بتاتے تھے کہ گنگا اور جمنا میں ایسی ایک جگہ آتی ہے کہ وہاں پر پانی ایک طرف, کیونکہ جمنا کا بہاؤ بہت تیز ہے اور گنگا کا کافی پرسکون پانی ہے, تو وہ پانی ایک جگہ ملتے ہیں, وہ سنگم شاید جگہ کہلاتی ہے, اور وہاں سے مل کے اور اس طریقے سے پانی آگے جاتا ہے کہ دونوں اسٹریمز بالکل الگ الگ نظر آتے ہیں, دونوں اسٹریم بالکل الگ نظر آتے ہیں واضح طور سے, اور بیچ میں لگتا ہے کہ ایک برزخ اور ایک پردہ ہے. یہ ابا بتاتے تھے, میں نے تو نہیں دیکھا جی, اس یعنی کہ یہ میں بتا رہا ہوں انڈیا کا, لکھنؤ کا وہ بتاتے تھے اس طرف, اور باقی تو دنیا میں بہت ہیں کہ ایک کھارے پانی کا اسٹریم, میٹھے پانی کا اسٹریم, دونوں بالکل ایک دوسرے کے برابر برابر چل رہے ہوتے ہیں اور ایک دوسرے میں مکس نہیں ہوتے. تو اس کی مثال ظاہری طور سے بھی موجود ہے, معنوی اعتبار سے یہ دو ملے ہوئے سمندر دنیا اور آخرت زیادہ سمجھ میں آتے ہیں. کہ دو اسٹریمز ہیں، کیونکہ پیغمبر اکرم کی حدیث سے یہ بات بالکل واضح ہے کہ دنیا اور آخرت سیریز میں نہیں ہے، پیرلل میں. اِنَّا مَعَ الدُّنْيَا الْآخِرَة، یعنی کہ یہ جو قرآن کریم کی آیت ہے نا سورہ علم نشرح کی، اِنَّا مَعَ الْعُسْرِ يُسْرًا، اسی اس میں پیغمبر اکرم کا یہ جملہ بھی موجود ہے کہ اِنَّا مَعَ الدُّنْيَا الْآخِرَة، کہ دنیا اور آخرت ایک دوسرے کی معیت میں ہے، نہ کہ ایک دوسرے کے آگے پیچھے. تو یہ دو اسٹریمز جو ایک دوسرے سے مل کر چلتے ہیں، جن کے درمیان برزخ ہے، اور یہ لفظ برزخ استعمال بھی ہو رہا ہے، ان کے درمیان برزخ ہے کہ جو ایک کو دوسرے سے مکس نہیں ہونے دیتا، ان میں سے دونوں میں سے لولو اور مرجان نکلتے ہیں. بات بالکل صحیح ہے، اس دنیا میں سے بھی لولو اور مرجان برآمد ہوتے ہیں، آخرت میں سے بھی برآمد ہوتے ہیں، لیکن دنیا کی زندگی کا مزہ ملحن اجاج ہے، آخرت کی زندگی کا مزہ عزبن فرات ہے. یعنی آخرت کی زندگی میٹھی اور خوشگوار ہے، دنیا کی زندگی آپ کو لولو و مرجان دیتی ہے مگر تلخی اور کڑواہٹ کے ساتھ، یہاں کی زندگی کا مزہ خوشگوار نہیں ہے. یہ تعبیر زیادہ کلوز نظر آتی ہے کیونکہ اس پہ یہ سارے اشکالات ہیں کہ یہ جناب علی و فاطمہ علیہ السلام کے درمیان برزخ کون سی ایگزسٹ کرتی ہے، یہ جسے کہتے ہیں ایک دوسرے پر زیادتی ہے، یہ تصور کہاں سے سامنے آتا ہے کہ یہ کہنے کی ضرورت پڑی کہ لا یبغیان. پھر اگر ہم برزخ کی دوسری آیت سے اس کو ملائیں گے جس میں کہ خدا نے دو اسٹریمز کا ذکر کیا ہے کہ جن میں سے ایک میٹھا اور خوشگوار ہے اور دوسرا کڑوا اور تلخ ہے، تو وہ بھی اگر اس کو اس آیت سے ملائیں تو بالکل بھی بات سمجھ میں نہیں آتی. تو بظاہر یہ ایک احتمال کہ اس کی ظاہری ایگزامپلس بھی موجود ہیں اسٹریمز آف واٹر اور فلو آف واٹر میں، کہ کڑوے پانی کا یعنی کھاری پانی کا دھارا، میٹھے پانی کا دھارا، یہ سب ایک ساتھ مل کے چل رہے ہوتے ہیں اور ایک دوسرے پر زیادتی نہیں کرتے. پھر اس کے بعد یہ آیت جو بہت مشہور ہے تین آیتوں کے بعد، کل من علیہ فان و یبقا وجہ ربک ذو الجلال والاکرام فبأی آلائی ربکما تکذبان. یہ آیت 26-28، یہ بہت مشہور آیتیں ہیں سورہ رحمان کی. اس آیت میں سب سے خاص بات کیا ہے، یعنی اس کا ترجمہ بھی تقریباً بہت مس انڈرسٹوڈ ہے. کلو ہر ایک، من من عربی زبان میں کس کو کہتے ہیں؟ جو صاحب عقل ہو. ما میں دونوں آ جاتے ہیں، من جس میں جو صاحبان عقل ہیں، یعنی جن کے پاس شعور ہو، جو باشعور مخلوق ہو، اور باشعور مخلوق میں تقریباً حیوانات کو آپ شاید شامل کر لیں، لیکن ویسے انسان ہیں، جنات ہیں، ملائکہ ہیں. کل من علیہا، جو بھی اس پر ہیں، کس پر ہیں؟ اس زمین پر ہیں، روئے زمین پر ہیں. کل من علیہا فان، اس کا ظاہری ترجمہ کیا آپ کے سامنے آتا ہے؟ کیا محسوس ہوتا ہے؟ کیا ہونا چاہیے؟ جی نہیں، مطلب ظاہری ترجمہ نہیں، ہم کہہ لیں گے جو ہم ظاہری طور سے سمجھتے ہیں، ترجمہ یہ نہیں. نہیں، اس کا ترجمہ یہ نہیں ہے. کلو ہر شے، من یعنی جو ذوی العقول میں سے باشعور، علیہا جو اس پر ہیں، فانن کا مطلب کیا ہے؟ فانی ہے، نہ کہ ہونے والی. فانی ہے، جو کچھ اس پر ہے وہ سب فانی ہے، نہ کہ فنا ہوگی.
جو کچھ اس پر ہے وہ سب فانی ہے،
وہ سب فانی ہے. جیسے جیسے سورہ قصص کی آخری آیت ہے، وہ بھی وجہ خدا سے متعلق ہے. سورہ قصص کی آخری آیت وہ بھی وجہ خدا وہاں پر بھی. कुल्लो शैइन हालिकुन इल्ला वजहहू। वहां भी तर्जुमा ये नहीं कि हलाक होगी, बल्कि हर शय हालिक है, हलाक शुदा है। इल्ला वजहहू यानी जब भी जहते खुदा के मुकाबले में कोई चीज आती है तो उसकी कोई एग्जिस्टेंस नहीं है, फानी और हालिक है ना कि होगी। जो कुछ भी इस पर है वो क्या है, फानी है। वह यबका और कौन सी चीज बाकी है, वजह रब्बे का दुल जलाले वल इकराम, यानी वजह खुदा और जहत रब के सिवा हर चीज फानी और हालिक है। यानी जहत खुदा फकत जिंदा है, जहत खुदा बाकी है और बाकी सब कुछ फानी होगा नहीं, फानी है, हालिक है। और इसी वजह से यानी कि एक चीज जो कुरान करीम और अंबिया अलैहिस्सलाम के स्टडी से, उनकी जिंदगी की और उनकी तालीमात से जो बात समझ में आती है वो ये कि अब एक जुमला मैं कहना चाहता हूं, मुश्किल भी है कहना, लेकिन उम्मीद है कि इंशाल्लाह आप समझेंगे। इंसान जब खुदा और आखिरत पर अपनी तवज्जुहात को मरकूज कर देता है और यहां तक कि इन दो हकीकतों में जज्ब हो जाता है, तो उसे एक बात बहुत अच्छे तरीके से समझ में आने लगती है, ये दुनिया की जिंदगी ना फकत खेल और लाइब व लहव के अलावा कुछ नहीं है। ये दुनिया की जिंदगी उसको, ऐसे इंसान को मुतासिर करने का पोटेंशियल खो देती है। बात मेरी समझ में आ रही है? यानी दुनिया की जिंदगी और इसके मामलात में वो कुव्वत ही नहीं रह जाती कि इंसान इलाही और मलकूती पर असरअंदाज हो सके। और इंसान इलाही कौन है जो इस हकीकत को समझ रहा है? यानी जैसे मिसाल के तौर पर कि आगा खुमैनी के नजर में ये बात थी कि ये सद्दाम ये फानी और हालिक है, इसकी अहमियत क्या है कि मैं इसको तवज्जो दूं, मिसाल के तौर पर। या ये जो शहनशाह ईरान है ये फानी और हालिक है, सिर्फ और सिर्फ वो चीज जिंदा है जो जहत इलाही पर है। मतलब बहुत पावरफुल मैसेज है ये इन दो आयतों का, बहुत पावरफुल मैसेज है अगर हम फकत इस चीज को समझ लें कि फान, जब आप कहते हैं फानी होने वाली है, इसका मतलब है आप उसकी मौजूदा जिंदगी के कायल हैं कि अभी जिंदा है और एक वक्त ऐसा आएगा कि फानी हो जाएगी। खुदा कह रहे जिंदा ही नहीं है सिरे से, जिंदगी और हयात फकत और फकत जहत इलाही पर कायम होने से आती है, वजहुल्लाह से आती है बका और हयात। जमीन, जमीन पर अलैहा है, मुअन्नस है ना, मुअन्नस है ना, नहीं पीछे पूरे सिस्टम का जिक्र है पूरे। यानी आप देखें ना, इसीलिए मैं थोड़ा पहले, सबसे पहले हकीकत है इंसान, उसके बाद पूरा निजाम जो सूरज और चांद और सितारे और आखिर में जमीन, फिर उसके बाद उसमें इंसान की खिलकत, इंसान और जिनों की खिलकत, इंसान और जिनों की खिलकत के बाद ये जो दो बहरैन का तस्करा है, जो मुझे जो बात समझ में आ रही है कि ये किनाया है दुनिया और आखिरत की रिलेशनशिप का। फिर उसके बाद जो कोई भी इस पर है, इन्हें इन सारी जगहों पर है, इस निज़ाम में बाकी है, वो सब का सब एसेंशियली फानी है, इल्ला उसके कि जो जहत इलाही पर है। अच्छा, वज इसमें भी बड़ा इंटरेस्टिंग है कि वज का अरबी तर्जुमा है चेहरा, तो यही बात समझ में आती थी कि चेहरा चेहरा। एक दफा इतवाक से मैं अल्लाह बाउदीनी साहब के पास था, उनके साथ इस आयत का जिक्र किया, उन्होंने कहा नहीं वज निकला है जहत से, वज का मतलब है जहत रब, और चेहरे को वज इसलिए कहते हैं कि ये इंसान की जहत का तायुन करता है। ये बहुत बेहतर माना है, बजाय इसके कि हम कहें कि चेहरा खुदा का चेहरा, चेहरा नहीं जहत इलाही, इन्हें जो खुदाई डायरेक्शन है, خدائی سمت ہے، خدائی رستہ ہے، اس کے علاوہ ہر چیز فانی ہے۔ سورہ قصص کی آیت کی روح سے ہر چیز ہالق ہے، ہوگی نہیں، ٹھیک ہے؟ یہ بالکل پرسپیکٹو چینج ہو جاتا ہے یہاں سے، اور اسی وجہ سے جو اولیاء خدا ہیں ان کی نظر میں پھر یہ سب جو اس قسم کے لوگ ہیں ان کی کوئی حیثیت نہیں ہوتی۔ یعنی لوگ شاید پریشان ہو رہے ہوں لیکن موسیٰ علیہ السلام کی نظر میں فرعون اور قارون اور حامان کی کوئی حیثیت نہیں تھی، یہ ابراہیم علیہ السلام کی نظر میں نمرود کی کوئی وقت نہیں تھی۔ تو یہ ایک بہت زبردست آیت کا اس میں، اچھا پھر ایک اور آیت ہے، یہ بھی بہت زیادہ مس انڈرسٹوڈ لگتی ہے، کہ یا معشر الجن والانس، اے گروہ جن و انس، ان استطعتم، اگر تم استطاعت رکھتے ہو، ان تنفذوا من اقطار السماوات والارض، کہ نفوذ کر جاؤ آسمانوں اور زمین کی قطاروں سے، فنفذوا، تو کر جاؤ، لا تنفذون الا بسلطان، ٹھیک ہے؟ اچھا اس میں بدقسمتی سے ہمارے جو ایک بہت مشہور قرآنی ترجمہ ہے اس میں انہوں نے اس آیت کو اس انداز سے تھوڑا سا بریکٹ میں حاشیے لگا کے اس کا ترجمہ کر دیا، نہیں نہیں کہ اس سے نہیں، اس سے وہ یہ بیان کرنا چاہ رہے ہیں کہ یہ پاسبل نہیں ہے، یعنی خدا یہ بیان کرنا چاہ رہے ہیں کہ تم یہ نہیں کر سکتے کام، حالانکہ اس آیت میں اسپیس جرنی کا بڑا اچھا کلو موجود ہے اور ایک یعنی تشویق نظر آ رہی ہے کہ اے گروہ جن و انس، ان استطعتم، اگر تم استطاعت رکھتے ہو، کیپیبلٹی رکھتے ہو، ان تنفذوا، اب یہ تنفذوا کتنا خوبصورت ہے، نے کبھی اس پہ غور کیا؟ تنفذوا کتنا خوبصورت جملہ ہے، آپ نفوذ جب کرتے ہیں، جب نفوذ ہوتا ہے، یعنی عربی زبان کے اندر یا ویسے انگلش کے اندر آپ اس بات کو دیکھ لیں کہ آپ اب ایک دیوار کو توڑ کے جاتے ہیں، تو دیوار کو توڑ کے جانا نفوذ ہے؟ نہیں، نفوذ از لائک ڈیفیوژن، جو ہم انگریزی میں بات کرتے ہیں، ڈیفیوژن آف لکوڈز، ڈیفیوژن آف گیسز۔ تو یعنی خود یہ لفظ نفوذ بتا رہا ہے کہ آسمان اور زمین کی اوپر والی لیئر سالڈ نہیں ہے، یعنی یہ نہیں خدا کہہ رہا ہے کہ اگر تم آسمان اور زمین کی اقطار کو یا لیئرز کو توڑ کے جا سکتے ہو تو توڑ دو، جیسے کہ اس زمانے میں شاید لوگوں کا یہ نظریہ ہو کہ یہ آسمان ایک چھت کی مانند ہے، لیکن لفظ نفوذ یعنی ڈیفیوز کر سکتے ہو تو کر جاؤ ان لیئرز میں سے۔ اب دیکھیں اس وقت لوگوں کو پتا تھا کہ ایٹموسفیئر کی 7 لیئرز ہیں، اقطار السماوات والارض، یہ اقطار جو قطاریں ہیں ان میں سے نفوذ کر جاؤ، کہ یعنی اس سے خدا بتا رہا ہے کہ آسمانوں اور زمین کے لیئرز ہیں، یہ لیئرز نان سالڈ ہیں، تم اگر استطاعت رکھتے ہو تو ان میں سے پینیٹریٹ کر جاؤ، لیکن یہ نفوذ بغیر سلطان کے یعنی اسپیشل پاورز کے پاسبل نہیں ہے۔ اینڈ دیٹس واٹ ایگزیکٹلی ہیپنڈ ان اسپیس جرنی، کہ آپ اگر مثال کے طور پر جیسے ہم وہ انٹر وغیرہ میں بھی پڑھتے ہیں اسکیپ ویلوسٹی کے نام سے جو ایک چیز کوانٹیٹی ہوتی ہے، کہ جب تک آپ 7 miles per hour کی رفتار سے زمین سے راکٹ کو ایجیکٹ نہ کریں تو وہ ان لیئرز آف ایٹموسفیئر کو پینیٹریٹ کر کے آؤٹر اسپیس میں نہیں جا سکتا، ارتھ کی گریویٹی کو نہیں بریک کر سکتا، تو یہ سلطان چاہیے۔ دوسری سلطان کیا چاہیے؟ دیکھیں اس کا بھی ذکر آگے موجود ہے، یُرْسَلُ عَلَيْكُمَا شُوَازٌ مِّن نَارٍ وَنُحَاسٌ فَلَا تَنْتَصِرَانَ، کہ تم پر بھیجی جائے گی کیا چیز؟ آگ کے شولے۔ اگزیکٹلی اب میں اس کا ترجمہ نہیں کر پاؤں گا، شُوَازٌ مِّن نَارٍ وَنُحَاسٌ، یعنی ایک کا ترجمہ آگ ہے، ایک کا ترجمہ جیسے دھواں اور فلیمز ہے، اور یہ بالکل ایسے ہی ہوتا ہے کہ جب اپر لیئرز آف ایٹماسفیئر سے راکٹ گزرتا ہے تو یہ ہائی ویلوسٹی اتنا فرکشن جنریٹ کرتی ہے کہ اس کی وجہ سے شولہ اور دھواں اور وہ سب، لیکن जो वो लिक्विड हीलियम और लिक्विड नाइट्रोजन यूज करते हैं कूल डाउन करने के लिए रॉकेट को, तो वो उससे महफूज रहता है। तो ये तमाम उसके जो खसूसियात हैं कि जब तुम उसमें से जाओगे तो ये सब कुछ होगा। इन्हें शोले का सामना करना पड़ेगा, धुएं का सामना करना पड़ेगा, तुम्हें वहां तुम्हारी कोई मदद नहीं की जाएगी, फला तन तसरान, उस वक्त तुम्हारी मदद नहीं की जाएगी, यानी तुम्हें अपनी मदद साथ लेके जाना होगी। फब अय आला रब्बे कुमा तो का जबान, अगर होशियार दिमाग है, साहिब जकावत दिमाग है, तो इस इंफॉर्मेशन को खुदा की बहुत बड़ी नेमत समझेगा। ठीक है, तो ये वो सूरह रहमान के ऐसे पहलू हैं कि जो बजाहिर लगते हैं कि क्या अजीब बात है, मतलब इस जुमले का कोई ऐसा समझ में आता है तो कि तुम निकल जाओ अख्तार समावात वल अर्ज से, जो आम तर्जुमा आप पढ़ें, और तुम नहीं निकल सकते, क्योंकि उन्होंने ये जुमला हाशिए में लिखा है कि तुम ऐसा नहीं कर सकते क्योंकि तुम्हारे पास सुल्तान नहीं है। और तुम अगर ऐसा करने की कोशिश करोगे तो तुम पर आग और धुआं भेजा जाएगा, फिर तुम कुछ नहीं कर सकोगे। एक दो जगहों से और देख लेते हैं। अच्छा, फिर जहन्नम का जिक्र है आगे चल के। जैसे मैंने कहा है कि ये एक अजीब बयान है, आयत 43-44, हाज़ही जहन्नमुल्लती युकज़्ज़िबु बिहल मुजरिमून, हाज़ही हियर ये सामने, तो ये नहीं कोई दूर नहीं, ये सामने जहन्नम है, अल्लती युकज़्ज़िबु बिहल मुजरिमून, जिसको मुजरमीन झुटलाया करते थे। मुजरमीन की आदत और प्रैक्टिस क्या है कि वो जहन्नम का इनकार करते हैं, जहन्नम को झूठ करार देते हैं। उनका हाल क्या होगा? अच्छा, जो हाल जहन्नम का कुरान करीम में बताया गया ना, वो बहुत सख्त है, बहुत सख्त हाल है। यतूफूना, वो तवाफ करते होंगे यानी चक्कर लगाते होंगे, बैनहा व बैन हमीमिन आन, इसके दरमियान और खोलते हुए पानी के दरमियान। अब ये सख्त अजाब क्यों है? इसलिए कि जहन्नम आग है, आग से बचने के लिए इंसान किस तरफ जाता है? पानी की तरफ जाता है। जब आग से भागकर दौड़कर वो पानी की तरफ जाएंगे तो उसको खोलता हुआ पाएंगे, फिर दौड़ के इधर आएंगे, फिर दौड़ के वापस जाएंगे। ये तवाफ है, यतूफूना बैनहा व बैन हमीमिनान। और इस चीज को, इस अजाब को, इस जहन्नम को वो सारी जिंदगी मुजरमीन झुटलाते रहे, और आज कयामत में इससे जी
सिंबॉलिक है, लिटरल है?
नहीं नहीं, कुरान में कोई चीज सिंबॉलिक नहीं है। और आज इससे मुलहक हो गए, लेकिन इससे अगला टुकड़ा सबसे ज्यादा अजीब है। फबे आइये आला रब्बकुमा तो कज़्ज़बान, अब इतनी सख्त बात कहने के बाद ये कहा जाए कि बस अपने रब की कौन कौन सी नेमतों को तुम दोनों ए गुरोह जिनोन झुटलाओगे, अब इसमें कौन सी नेमत है? तो यहां पर एक बड़ा अजीब तसव्वुर हमारे सामने आता है, और ये भी खुदा रहमत करे हमारे इन उलमा को, कि वो ये फरमाते हैं कि यहाँ भी एक जुमला है जो काफ़ी हद तक प्रिंसिपल्ड सेंटेंस है, उसूली जुमला है वो, कि जहन्नम की खबर, जहन्नम का असर नेमत है, जहन्नम से मुलहिक होना लानत है। सही, जहन्नम की खबर और असर नेमत है, जहन्नम से मिल जाना लानत है। अगर बहुत सारे अफराद ऐसे हैं इंसानों में कि जो फकत और फकत इस अजाब की खबर को सुन के सीधे रहते हैं, तो खुदा ने जो ये खबर दी है कि ये अजाब है जो मुजरिमीन के इंतजार में, ये चीज बहुत सारे इंसानों को जुर्म से बाज रखती है। और अगर ऐसा ना हो तो लोग बिल्कुल, यानी इतना कुछ होने के बाद यह हाल है तो वे बिल्कुल ही बेमहार हो जाएं, बेलगाम हो जाएं। ठीक है, अच्छा। और इसमें एक बात मैं आगे नहीं बढ़ाता क्योंकि फिर बहिश्त का जिक्र आएगा, वो फिर बहुत तफसीली है। एक बात हम यहां पर एक सवाल, एक क्वेश्चन रेज करते हैं कि जहन्नम के अजाब की इतनी सख्ती क्या अकली तौर पे समझ में आती है? यानी इसके लिए हमें, जैसे फौरन हसन भाई को फौरन एक चीज हम सबको पिंच करती है ना, उफ, कौन बर्दाश्त कर सकता है ये? मतलब एक तरफ आग, एक तरफ खोलता हुआ पानी, इंसान इन दो के दरमियान दौड़ता रहे माज़ अल्लाह, इसको कौन बर्दाश्त कर सकता है इस मुसीबत को? तो ये क्या है ये सख्ती? और फिर एक तरफ यानी इस आयत को भी हम कई दफा पढ़ चुके हैं कि जो नेकी है उसका कम से कम 10 times है, और जज़ा उस सय्यतुन सय्यते मिथलहा, कि बुराई का बदला उस जैसी बुराई है, या खुदा कहता है कि हम बुराई का उसके 1:1 के ज़्यादा उससे देते नहीं हैं। ये क्या है ये आग और खोलता हुआ पानी? फिर जंजीर का जिक्र है कि एक ऐसी जंजीर लो जिसका तूल 70 हाथ हो, उसकी में उसको जकड़ दो, फिर उसके सर पे खोलता हुआ पानी डालो। सब कुरान के अल्फाज हैं ये, इनमें से एक भी मैं अपनी तरफ से नहीं बयान कर रहा हूँ कि 70 हाथ लंबी जंजीर में उसको जकड़ दो, खोलता हुआ पानी सर पे डालो और तारकोल का लिबास पहना दो। मतलब व्हाट डज इट मीन देन? कि एक तरफ के कोई भी ये नहीं कह सकता कि भाई मैंने दुनिया में कोई भी जुल्म किया हो या कोई भी गुनाह किया हो माज़ल्ला, लेकिन उसमें और इसमें कोई मुनासिबत नहीं नजर आती है ये जो कुछ भी बयान किया जा रहा है अजाब।
सिंबॉलिक ही लगता है।
सिंबॉलिक है नहीं, हो नहीं सकता, क्योंकि सिंबॉलिक की अगर आप बात करेंगे ना, बहुत सारे लोग ये बात कहते हैं लेकिन उससे फिर कुरान की हर चीज खत्म हो जाएगी। ये सिर्फ कुरान सिर्फ और सिर्फ बयान हक है।
लेकिन जैसे अभी वो मराजिल बहरैन या तकियान, वो भी तो सिंबॉलिक है ना, इट्स नॉट एक्चुअल व्हाट वी टॉक अबाउट।
नहीं देखें, जैसे हमने कहा उसका एक जाहिरी मायना मौजूद है और मायनवी हकीकत है ना कि सिंबल। सिंबल और रियलिटी में फर्क है। सिंबल का मतलब ये होता है ना, सिंबल का मतलब है कि आपने कागज पर एक तस्वीर बना दी और आपने कहा ये पहाड़ है, ये सिंबल है। ये सिंबल नहीं, नहीं सिंबल में उसमें फर्क समझे कि सिंबल का मतलब ये होता है कि एक अलामत है, लेकिन ये एक रियलिटी है जो किसी और डोमेन में किसी और तरीके से एग्जिस्ट करती है। यानी जैसे इस मटेरियल डोमेन में एग्जिस्ट करती है कि ये दो पानी है, उस डोमेन में एग्जिस्ट करती है कि दो वर्ल्ड्स हैं। ये सिंबलाइजेशन थोड़ी इसको कहेंगे। सिंबल का मतलब होता है कि एक चीज महज एक अलामती तौर पे बयान कर दी गई है, उसकी रियलिटी नहीं है कोई।
तो फिर मिसाल है, मिसाल है,
मिसाल से फिर आप बताएं मिसाल से आप क्या मतलब, क्योंकि ये तमाम अल्फाज बहुत ज्यादा क्लेरिफिकेशन मांगते हैं। मिसाल से क्या मुराद है?
वो दुनिया का रिप्रेजेंटेशन हमें समझाने के लिए हमारे सामने जो चीज है, तो उस चीजों से मिसाल लिए कि देखो इस तरह से है, मगर उसका रिप्रेजेंटेशन।
हाँ, लेकिन हर चीज एक रियलिटी है, यानी कि कोई चीज फकत एक सिंबल नहीं है या फकत वर्ड्स नहीं है। रियलिटी डिपेंडिंग ऑन द डोमेन फर्क कर सकती है, लेकिन रियलिटी है। सही है, तो कुरान में कोई ऐसी चीज नहीं जो फकत सिंबॉलिक हो, यानी जिसकी कोई हकीकत कहीं एग्जिस्ट ना करती हो, जो फकत एक अलामत हो।
इसमें सिंबॉलिक जब उन्होंने कहा, मेरे ख्याल से मेटाफोरिकल वे में वो चीज है, यानी सिंबॉलिक ऐसा आपने जैसा कहा तस्वीर है।
हाँ, लेकिन देखें जैसे अक्सर औकात यही होता है ना कि, और बल्कि जो बुजुर्ग उलमा है उन्होंने इस बात पर बहस भी की है कि अहादीस में इस चीज पर क्यों बहुत ज्यादा जोर दिया गया है कि मेराज को जिस्मानी रखा जाए, इस बात पर बहुत ज्यादा जोर क्यों दिया गया है कि कयामत को जिस्मानी रखा जाए। अगरचे के साहिबान अकल से ये बात पोशीदा नहीं है कि ये उस तरीके से जिस्मानी नहीं है जैसे दुनिया का जिस्म है, लेकिन इसमें प्रॉब्लम क्या है कि आप जैसे ही रूहानी और अक्ल और इन सब चीज़ों की तरफ आते हैं ना, अवामुन्नास का जहन फौरन उस तरफ चला जाता है कि ये महज एक थॉट है, ये महज एक आइडिया है, ये महज एक ख्याल है, इससे ज़्यादा ही कुछ नहीं है। क्योंकि वो अदर डोमेन में या आखिरत के डोमेन में रियलिटीज कैसे एग्जिस्ट करती हैं उसको परसीव नहीं कर पाते। सही है, इन दो चीज़ों में बहुत ज़्यादा फ़र्क है कि एक तसव्वुर होने में, लफ्ज़ होने में, अलामत होने में और हकीकत होने में। तो हर चीज़ में भी आपको लगेगा कि बतौर मिसाल बयान की जा रही है, लेकिन उसकी एक हकीकत मौजूद है, उसके करस्पॉन्डिंग एक रियलिटी एग्जिस्ट करती है। ठीक। अच्छा, इसमें जो सबसे अहम बात है ना, और ये हमारे लिए एक ख़तरनाक पहलू है। अब मैं आपको एक मिसाल दूं जिससे आपको शायद बात अच्छे तरीके से समझ में आए। इंसान एक रोज़ा बीमारी की वजह से, परेशान, किसी और मजबूरी की वजह से कज़ा हो जाए, उसका बदला क्या है? एक रोज़ा। एक रोज़ा कोई शख्स जानते बूझते तोड़ दे, उसका बदला क्या है? कज़ा एक, 60 कफ़ारे जिनमें से 31 पे दर पे रखे जाएं, दो, एक गुलाम आज़ाद कराना, तीन, और उसके बाद कितने मिस्कीनों को खाना खिलाना, चार। ना फ़र्क क्यों है? वो जज़ाअन विफाका, और वो जो बात थी कि बुराई का बदला उस जैसी एक बुराई है, ये कहाँ चला गया है यहाँ पे? इस पॉइंट को समझ लेंगे ना, ये चीज़ समझ में आएगी। यानी फिक्र यही है ना, फिक्र का मतलब भी तो है ना, गहराई में जाओ। फिक्र खाली ये थोड़ी है, उसूल बताओ जाओ क्यों है। इन दो अहकाम के अंदर फ़र्क क्या है, क्यों इतना ज़्यादा डिफरेंस है?
नीयत का फर्क है, एक तो नीयत का फर्क है कि उसमें नीयत ये कि यू आर गोइंग अगेंस्ट गॉड्स विल।
असल चीज़ यही है कि अगर इंसान मजबूरी से शहवत के गलबे में आकर मजबूर होकर इस किस्म की चीज़ों की वजह से गलती कर जाए, खुदा की तरफ से उसकी माफ़ी है, अफ़ है। जो इंसान जानते बूझते रोज़ा तोड़ रहा है, वो खुदा और हुक्म खुदा के मुकाबले में खड़ा हो रहा है, इसे कहते हैं मुजरिम। वो मुजरिम नहीं है, ठीक है? जो इवन खुदा उसको भी मुजरिम नहीं मान रहा है कि जो गलती करके शर्मिंदा हो जाए, उसको भी खुदा मुजरिम नहीं कह रहा है। तो बेसिकली बात क्या है मलेकात के, एक इंसान है जिसने अपने अंदर इतनी जुरत पैदा कर ली है कि खुदा के हुक्म के मुकाबले में खड़ा हो सकता है वो। तो उसका असल गुनाह रोजा तोड़ना नहीं है, वो जुरत है। उसको वाइप आउट करने के लिए इतने सारे मींस इख्तियार करने की जरूरत है। ये दुनिया है, लेकिन अगर यही मलिका अपने नफ्स में लेके आखिरत में चला गया तो फिर इसको वॉश आउट करने के लिए आग चाहिए होगी। बात वाजे हो रही है कि बदला एक का एक ही है, लेकिन एक बुराई वो होती है कि जो इंसान किसी टेम्पटेशन में आकर, शहवतों के गलबे में आके कर जाता है और शर्मिंदा होता है, वो लायक अफ़ है, माफ़ी है। एक बुराई वो है कि जो आज आप दुनिया में देख रहे हैं, जिस तरीके से हुक्म खुदा के मुकाबले में खड़े हैं। एक आयत मैं आपको और सुनाऊं जो बहुत, बस फिर आपकी जहमत तमाम, लेकिन ये बहुत, ये टॉपिक बज़ाते ख़ुद बहुत इंटरेस्टिंग है और बहुत तफसील तलब है कि ऐसा क्यों है कि एक तरफ खुदा कह रहा है बुराई का बदला हम 1:1 से ज़्यादा नहीं देते, जज़ा विफाका है, और एक तरफ ये सारी आग और जंजीरें। और जंजीर भी क्या है, मतलब आपकी लैंग्वेज इस्तेमाल करते हुए मैं कहूँ सिम्बॉलिक, 70 हाथ लंबी जंजीर क्या है? 70 साल ज़िंदगी है। 70 سال کی زندگی میں کچھ نہیں کیا، کچھ نہیں سیکھا، تو وہ زندگی یہی زنجیر بن کے لپٹ جائے گی. جی یہ زنجیر بن کے وہ 70 سال زندگی لپٹ جائے گی. حقیقتاً بھائی
ایسا نہ ہو.
دیکھیں اس میں جو باتیں مل ملا کے سمجھ میں آتی ہیں نا، ایک آگ پیدا ہو رہی ہے انسان کے اپنے اندر سے،
حسرت کی آگ بے انتہا.
جی ایک آگ پیدا ہو رہی، دوسری آگ آ رہی ہے خدا کی طرف سے فار کلینسنگ. اس لیے کہ اس دنیا میں بھی آپ دیکھیں آگ کا پرپس کیا ہے، کلین کرنا ہے. اس دنیا میں بھی، یعنی آپ اگر فار ایگزامپل غور کریں کہ یہ جتنی بھی جو ہم کہتے ہیں نا سمر میں جو بش فائرز ہوتی ہیں، یہ بش فائرز حقیقتاً جھاڑ جھنکاڑ کلین کرنے کے لیے ہوتی ہیں، کہ جو جتنا آٹم اور ونٹر کے بعد جتنا سارا وہ جمع ہو جاتا ہے نا اس کو صاف کرنے کے لیے ہوتی ہے آگ. آگ کا پرپس کلینسنگ ہے. ایک آگ وہ ہے، انہیں آگ کی دو تین قسمیں بیان کی گئیں. ایک آگ وہ ہے کہ جو انسان کی حسرت اور ندامت کی آگ ہے، وہ اذیت ہے. ایک آگ وہ ہے کہ جو خدا کی طرف سے آ رہی ہے تاکہ اسے پاک کر دے. تیسری آگ وہ ہے کہ جو دلوں سے طلوع ہو رہی ہے، اور یہ وہ ہیں کہ جنہوں نے خدا سے دشمنی کی. یہ آگ خدا کی جلائی ہوئی ہے اور بجھنے والی نہیں ہے. نار اللہ الموقدۃ التی تطلع علی الافئدہ، کہ اللہ کی آگ ہے کہ جو دلوں پر طلوع ہوتی ہے. تو بہرحال اس آیت پر ہم اپنا ذکر آج ختم کریں کہ جب خدا نے سورہ شورا کے ابتدا میں وحی کا ذکر کیا ہے، کذالک یوحی الیک والی الذین من قبلک اللہ العزیز الحکیم، کہ اسی طریقے سے اس نے وحی کی تیری طرف اور جو تم سے پہلے گزر گئے پیامبران ان کی طرف. اس وحی کی کیفیت کو کیسے بیان کیا ہے اس سے آپ غور کریں. تکاد السماوات یتفطرن من فوقهن، کہ قریب ہیں کہ آسمان شگافتہ ہو جائیں، آسمان اپنے اوپر کی طرف سے. یعنی یہ وحی ما فوق سما ہے جہاں سے نازل ہوتی ہے، اور اس کا وزن اور اس کی گریویٹی اتنی زیادہ ہے کہ آسمان ختم ہو جائیں. اور یہ قلب پیغمبر ہے کہ جو اس کو برداشت کرتا ہے. تو اس پیغام کے مقابلے میں اگر کوئی آگے کھڑا ہوتا ہے وہ کتنا بڑا مجرم ہے. صحیح ہے، جرم کا تعین صرف اس کی فزیکل کنڈیشن کمپوزیشن سے نہیں ہوتا ہے، بلکہ جرم کا تعین اس سے ہوتا ہے کہ جو اس وحی کے مقابلے میں کھڑا ہو رہا ہے، کہ جس کی بوجھ اٹھانے کی اہلیت اہل سماوات نہیں رکھتے، اور جو خدا نے اپنے فضل سے انسانوں کو عطا کی وہ مجرم، وہ اس مجرم کے لیے پر یہ سلوک ہے. ایک صلوات پڑھ لیں. اگر آپ لوگ بھی کچھ کہنا چاہیں ہمارے تو ٹوٹی پھوٹی جو گفتگو